नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 24 गते बुधबार, आषाढ कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार जुलाई 8 तारीक सन् 2026, नेपाल सम्बत 1146। प्रधानमन्त्रीसँग एडीबी अध्यक्ष भेट, विकास साझेदारीमा सहकार्यको प्रतिबद्धता। यो समाचार गोर्खापत्रको मुख्य समाचार हो। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित अन्य पत्र पत्रिकाले पनि प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट नै लिँदैछौं। प्रधानमन्त्री बालेन्द्र शाहले एसियाली विकास बैंक एडीबीसँगको लामो विकास साझेदारीलाई अझ सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका एडीबी अध्यक्ष मासातो कान्डाले हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहसँग गर्नुभएको शिष्टाचारमा प्रधानमन्त्री शाहले यसका लागि पारस्परिक सहकार्यको प्रतिबद्ध जनाउनु भएको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शिता मार्फत नेपालको विकासले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ। वहाँका अनुसार जलविद्युत र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढ़ाउने, डिजिटलाइजेशन र पर्यटकीय सड़क पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्ष बीच सकारात्मक छलफल भएको उहाँले बताउनुभयो। भेटका क्रममा अध्यक्ष काण्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने उहाँको भनाई थियो। अध्यक्ष काण्डाले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्नुहुँदै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उहाँको भनाई थियो। नेपालको प्रमुख विकास साझेदार मध्येको एडीबीको तर्फबाट 1.5 दशकपछि यस्तो उच्च स्तरीय भ्रमण भएको हो। नेपाल भ्रमणका क्रममा अध्यक्ष काण्डाले सोमबार अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठसँग पनि भेटवार्ता गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वागलेसँगको भेटमा नेपालको व्यावसायिक वातावरणमा सुधार, लगानी परिचालन र रोजगारी सिर्जना लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीसँग एडीबी अध्यक्ष भेट, विकास साझेदारीमा सहकार्यको प्रतिबद्धता गोर्खापत्रको मुख्य समाचार हो। यो नक्कली भूटानी शरणार्थी प्रकरण रायमाझी खाँड पाण्डे सहित 23 जना दोषी शीर्षकमा नागरिकको मुख्य समाचार छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डुले पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 23 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो आरोपी मध्येका 7 जनालाई सफाई दिँदै बाँकी 23 जनालाई विभिन्न कसूरमा दोषी ठहर गरेको हो। तीमध्ये फरार 8 जनाको मुद्दा मुल्तवीमा राखिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण रायमाझी खाँड पाण्डे सहित 23 जना दोषी ठहर नागरिकको मुख्य समाचार हो। यसै प्रसंगलाई गोर्खापत्रले भूटानी शरणार्थी प्रकरण पूर्व मन्त्री सहित 23 जना दोषी ठहर शीर्षकमा समाचार बनाएको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाण्डुले दुई पूर्व मन्त्री सहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड, पूर्व गृह सचिव टेक नारायण पाण्डे लगायत मुद्दामा दोषी ठहर गरेको हो। अदालतमा उपस्थित भएका सात प्रतिवादीले अभियोगबाट सफाई पाएका छन्। सफाई पाउनेमा रायमाझीका छोरा सन्दीप समेत हुनुहुन्छ। कसुर ठहर भएका प्रतिवादीको हकमा असार 29 गते सजाय निर्धारण गर्ने पेशी तोक्न आदेश गरिएको छ। तीन वर्षभन्दा बढ़ी समयमा शुरू अदालतले बहुचर्चित मुद्दामा अन्तिम फैसला सुनाएको हो। अदालतले सरकारी लिखत कृत्य, संगठित अपराध, राज्य विरूद्धको कसुर र एकीकृत कसुरमा समेत अदालतले प्रतिवादीलाई दोषी ठहर गरेको छ। 2080 जेठ 10 गते उच्च राजनीतिज्ञ र प्रशासकलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। सरकारले एउटै विषयमा चारवटा फरक फरक क्लस्टरमा मुद्दा हालेको थियो। कृत्यमा दोषी ठहर हुनेमा केशव प्रसाद दुलाल, सानु भण्डारी, टेकनाथ रिजाल रहेका छन्। त्यसै गरी संगठित अपराधमा दोषी रहनेमा केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझी, त्यसै गरी संगठित अपराधमा मतियार बालकृष्ण खाँड, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, राज्य विरूद्ध र एकीकृत कसुरमा दोषी केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, राज्य विरूद्धको कसुरको मतियारमा दोषी, त्यसै गरी सफाई पाउनेमा रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहनु भएको छ। मुद्दा मुल्तवीमा रहनेमा अशोक पोखरेल, धीरेन राई, दीपा हुमा गाई, निरज राई, राजेश अरियाल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकी। सफाई पाउनेमा 30 प्रतिवादी मध्ये मुद्दा सात उपस्थित सात जनाले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहनु भएको छ। रायमाझी पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर रायमाझीका छोरा हुनुहुन्छ। यस्तै प्रतीक पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुनुहुन्छ। भूटानी शरणार्थी प्रकरण, पूर्व मन्त्री सहित 23 जना दोषी ठहर, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। जलविद्युतमा 13 खर्ब निजी लगानी, फड्को मार्न नीतिगत, कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी एक दशकभित्र 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनैतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन्, तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा जलविद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न सकेको छैन। सरकारै पछिका नीतिगत परिवर्तनले लगानीकर्ता अपेक्षाकृत उत्साहित हुन सकेका छैनन्। विद्युत ऐन 2049 र नियमावली 2050 आएपछि नेपालमा निजी क्षेत्रलाई ऊर्जा लगानीका लागि ढोका खुलेको थियो। देशको कुल जडित विद्युत क्षमता 4,100 मेगावाट भन्दा माथि पुगेको छ। सरकारले नीतिगत सुधार गरेर एकद्वार प्रणाली लागू गरे जलविद्युत उत्पादनमा फड्को मार्ने निजी क्षेत्रको दावी रहेको छ। जलविद्युतमा 13 खर्ब निजी लगानी, फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक, नागरिकको अग्रपृष्ठको खबर हो यो। मौद्रिक नीति सार्वजनिक, कर्जा सहजीकरणमा लचिलो, 7% आर्थिक वृद्धिको लक्ष्य, अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल राष्ट्र बैंकले यसपटक विगतको परम्परा तोड्दै केवल 4 पानाको संक्षिप्त मौद्रिक नीति सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2083-84 लागि गवर्नर डाक्टर विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले 5.5% भित्र मुद्रास्फीति कायम राख्दै 7% आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्य राखेको छ। मौद्रिक नीतिमा के छ उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, आर्थिक वर्ष 2083-84 नेपाल सरकारले राखेको 70% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्याउने नीति, आगामी आर्थिक वर्षमा मूल्य वृद्धि मुद्रास्फीतिलाई 5.5% भित्रै सीमित राख्ने प्रक्षेपण, कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय संचित कायम गर्ने लक्ष्य, चालू आर्थिक वर्षको 10 महिनाको औसत मुद्रास्फीति 2.66% र 2083 वैशाखको वार्षिक विन्दुगत मुद्रास्फीति 5.04%, त्यसै गरी विदेशी विनिमय संचित सुविधाजनक अवस्थामा रहेकाले न्यून लागत अर्थतन्त्र कायम गरी निजी क्षेत्रको मनोबल बढ़ाउन सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता, नेपाली रूपियाँको भारतीय रूपियाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अन्तिम लक्ष्यका रूपमा यथावत, ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र ब्याङ्क दरलाई परिवर्तन नगरी यथावत, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ। त्यसै गरी पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर र वित्तीय ग्राहक संरक्षण सम्बन्धी निर्देशनहरू पुनर्लेखन गर्ने नीति रहेको छ भने सार्वजनिक रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपात सहज बनाउने र संस्थाको सबलताका आधारमा शेयरधितो कर्जा सीमा निर्धारण गर्ने लक्ष्य रहेको छ। मौद्रिक नीति सार्वजनिक, कर्जा सहजीकरणमा लचिलो, 7% आर्थिक वृद्धिको लक्ष्य, अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। शिक्षामा 2 खर्ब 18 अर्ब बजेट, विद्यालय शिक्षामै जान्छ 70% शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले शिक्षा क्षेत्रलाई छुट्याएको बजेट मध्ये झण्डै 70% बजेट विद्यालय शिक्षामा खर्च हुने गरेको छ। क्षेत्रगत रूपमा धेरै बजेट छुट्याइने शिक्षा क्षेत्र रहे पनि ठूलो रकम शिक्षकका तलब भत्तामा खर्च हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षामा 2 खर्ब 18 अर्ब बजेट विद्यालय शिक्षामै जान्छ 70% गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। मनसूनका 20 दिन वर्षा 82.5% मात्र, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी, नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। नेपालमा मनसून भित्रिएको 20 दिनमा औसत 82.5% वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त तथ्याङ्क अनुसार सरदर भन्दा 6 दिन ढिलो 4 असारमा भित्रिएको मनसूनी वायुका कारण हिजोसम्म औसतको 179.2 मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ। 30 वर्षको औसत तथ्याङ्क अनुसार यो अवधिमा 241.4 मिलिमिटर वर्षा हुनुपर्ने हो। मनसून नै ढिलो गरी भित्रियो, त्यसमा पनि कमजोर थियो। जल तथा मौसम विज्ञान विभागका मौसमविद अशोक बखरेलले भन्नुभयो, समग्रमा देशभर नै कम पानी परेको छ। मनसूनका 20 दिन वर्षा 82.5% मात्र, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी, नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस् यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा कारोबारको अग्रपृष्ठमा खबर छ वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 कारोबारको अग्रपृष्ठको खबर हो यो कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार यो खबर कान्तिपुरले अर्थपृष्ठमा छापेको छ कतार सरकारले आप्रवासी श्रमिकलाई शर्त सहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन् कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो एकै दिन 28.55 अर्ब सरकारी भुक्तानी शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ आर्थिक वर्षान्त नजिकिँदै गर्दा सरकारले सोमबार एकै दिन 28,55,71,00,000 रूपियाँ खर्च गरेको छ महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार सो बराबरको खर्च भएको देखिएको हो एकै दिन 28.55 अर्ब सरकारी भुक्तानी नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ 25 जनाको ज्यान लिने धुर्वेको व्यापक खोजी शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छ 25 जनाको ज्यान लिइसकेको धुर्वे नाम गरेको हात्तीको व्यापक खोजी भइरहेको छ धुर्वेले आक्रमण गरी गत शनिबार मात्रै भरतपुर 23 जगतपुर छेउमा बस्दै आएका 25 वर्षकी आशिका बोटे र उनका 4 वर्षीय छोराको ज्यान लिएको थियो घरमा सुतिरहेका समयमा हात्तीको आक्रमणमा परि बोटे सहित धुर्वेबाट मारिनेको संख्या 25 पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ 25 जनाको ज्यान लिने धुर्वेको व्यापक खोजी अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो मुगलिन पोखरा सड़कको 5 महिना म्याद थप भौतिक प्रगति 82% कारोबारको भित्री पृष्ठमा समाचार रहेको छ 24,00,000 सवारी लाइसेन्स छपाई शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ 100 दिनमा 13 किलोमिटर नहर गोर्खापत्रको भित्री पृष्ठकै खबर हो राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाले गत 100 दिनको अवधिमा आयोजनाका विभिन्न शाखा प्रशाखा अन्तर्गत 13 किलोमिटर नहर निर्माण सम्पन्न गरेको दावी गरेको छ 100 दिनमा 13 किलोमिटर नहर गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो र हर्मुज जल घाटीमा ट्याङ्करमाथि प्रहार पश्चिम एसियामा बढ़्यो तनाव कान्तिपुरले खबर बनाएको छ इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जल घाटीमा फेरि एकपटक ट्याङ्करमाथि हमला भएको छ ओमानको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास एलएनजी बोकेको ट्याङ्करमा हिजो बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ हर्मुज जल घाटीमा ट्याङ्करमाथि प्रहार पश्चिम एसियामा बढ्यो तनाव कान्तिपुरको भित्री पृष्ठको खबर हो यो पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ हवस् त नमस्कार